الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم پڑھیے الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله درود پاک پڑھنے کے بے شمار فضائل و برکات ہیں اور بہت سارے واقعات فضائل درود میں ملتے ہیں. ایک بڑا ہی شاندار اور ایمان افروز واقعہ جو نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم کے دور میں پیش آیا, میرے آقا کا ہی زمانہ تھا اور ایک کیس لایا گیا. یہ واقعہ جو نبی پاک کے دور میں پیش آیا یہ بھی گویا ایک کیس تھا, ایک مقدمہ تھا. پیارے آقا علیہ الصلوۃ والسلام کے پاس ایک شخص کو لے کر دو بندے آئے اور کہا, حضور اس شخص نے ہمارا اونٹ چوری کیا ہے, کیمل جو ہے ہمارا اونٹ جو اس نے چوری کیا ہے, اور آپ ہمارا فیصلہ کیجئے. سرور کائنات صلی اللہ تعالی علیہ وسلم نے اس سے پہلے کہ میرے آقا کچھ فرماتے, اسلامی عدالت میں فیصلہ کرنے کے لیے دو گواہ چاہیے, چوری کا مال ہو وہ بھی موجود تھا اور جس کو نامزد کیا تھا جس کے اوپر یہ الزام تھا وہ بھی تھا. تو بہت کلیئر کیس نظر آ رہا تھا کہ شاید فیصلہ ہو جانا چاہیے تھا, مگر نبی پاک علیہ الصلوۃ والسلام تو دلوں کے حال بھی جانتے ہیں. آقا علیہ الصلوۃ والسلام نے اس شخص سے کہ بتاؤ یہ جو تمہارے اوپر الزام لگایا ہے اپنی صفائی میں کچھ کہنا چاہتے ہو؟ اس صحابی رسول نے کمال کی بات کر دی, وہ کہتے ہیں یا رسول اللہ صلی اللہ تعالیٰ علیہ وسلم مجھ سے نہ پوچھیں کہ سچ کیا ہے, آپ اس اونٹ سے پوچھ لیجئے کہ بتا اس کا مالک کون ہے. ان کو یہ پتا تھا کہ میں اس دربار میں حاضر ہوں کہ جو زمین پر کھڑے ہو کر چاند کو اشارہ کریں وہ دو ٹکڑے ہو جاتا ہے, آقا پتھروں کو اشارہ کریں تو کلمہ پڑھنے لگ جاتے ہیں, درخت کو اشارہ کریں تو وہ زمین چیر کے آ جاتا ہے. تو نبی پاک تو سراپا معجزہ ہیں, تو صفائی دینے کی ضرورت ہی نہیں ہے, اونٹ سے ہی پوچھ لیجئے. سرور کائنات صلی اللہ تعالی علیہ وسلم نے منع نہیں کیا, ڈینائی نہیں کیا کہ میں کیسے اونٹ سے بات کروں. اللہ کے حبیب وہ ہیں جو جانوروں کی بولیاں سمجھتے بھی ہیں اور آپ کے حکم سے جانور بولنا بھی شروع کر دیتے. نبی پاک نے فرمایا اے اونٹ بتا تیرا مالک کون ہے, ہو از یور اونر. وہ اونٹ کہتا ہے آپ اللہ کے رسول ہیں. پہلے تو اس نے نبی پاک کی گواہی دی اور اس کے بعد وہ کہتا ہے حضور یہ دونوں جھوٹے ہیں, جس کو پکڑ کر لائے ہیں یہی میرا مالک ہے. پیارے آقا بہت خوش ہوئے, اس کی رہائی ہو گئی, وہ باعزت بری گویا ایک طرح سے ہو گیا, الزام سے بھی بری ہو گئے. اب نبی پاک نے بڑا کمال کا جملہ ارشاد فرمایا. سرور کائنات صلی اللہ تعالی علیہ وسلم نے جو بات فرمائی وہ بڑی نرالی تھی کہ میرے آقا نے فرمایا کہ ایسا تیرا کون سا نیک عمل ہے جس کی وجہ سے تو اتنی بڑی ذلت و رسوائی سے بچ گیا. کیونکہ اس زمانے میں چور کے ہاتھ کاٹے جاتے تھے, اگر ہاتھ کٹ جاتے تو جدھر بھی جاتا چور کے نام سے پہچانا جاتا, لوگ سمجھ جاتے ہاتھ کٹے ہوئے. لیکن سوال بڑا نرالا ہے, تھوڑا ہے باریک نقطہ سمجھیے گا. آقا اس امتی سے سوال کر رہے ہیں کہ تیرا کون سا نیک عمل ہے جس کی وجہ سے تو اتنی بڑی ذلت سے بچ گیا. حقیقت تو یہ ہے کہ کمال اور معجزہ تو نبی پاک نے دکھایا, مہربانی تو آقا نے کی تھی, اور پوچھ اپنے امتی سے رہے کہ تیرا کون سا نیک عمل ہے. یہ بھی ایک غلام پر شفقت کا انداز ہے نا. وہ شاعر لکھتے ہیں نا, آتا ہے فقیروں پہ انہیں پیار کچھ ایسا, خود بھیک دیں اور خود کہیں مگتا کا بھلا ہو. خود ہی کرم کیا اور خود ہی پوچھ رہے ہیں بتاؤ تیرا کون سا نیک عمل ہے. وہ کہتا حضور اور کوئی نیک عمل تو یاد نہیں, ہاں میری زندگی میں یہ عمل ہے کہ میں آپ کی ذات پر کثرت سے درود پاک پڑھتا ہوں. میرے آقا نے کیا فرمایا, اے میرے امتی, حدیث پاک کا مضمون ہے, اسی طرح مجھ پر درود پاک پڑھتے رہا کرو, تم جس طرح دنیا میں ذلت سے بچ گئے ہو آخرت میں بھی ذلت سے بچ جاؤ گے. اب گویا یہ ہمیں فارمولا مل گیا, ہمیں یہ طریقہ مل گیا کہ اگر میں اور آپ چاہتے ہیں, کون ہے جو نہیں چاہتا کہ ہمیں دنیا اور آخرت میں سرخروئی ملے, یہاں بھی ذلت سے بچیں وہاں بھی بچیں, تو طریقہ یہی ہے کہ پیارے آقا صلی اللہ تعالی علیہ وسلم پر کثرت سے درود پڑھتے رہیں. انشاءاللہ یہاں بھی کامیابی مقدر بنے گی, وہاں بھی کامیابی مقدر بنے گی. میں بھی نیت کروں اور آپ بھی نیت کریں کہ انشاءاللہ کثرت سے درود پاک پڑھیں گے. صلوا علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم. تو آج بات چل رہی تھی, جیسے شروع میں نے کہا کہ ऐसे अफराद हैं और मौका मिलता है जिंदगी में इंसान को कहीं ना कहीं जस्टिफिकेशन का, इंसाफ करने का, फरीकैन की सुनकर कोई फैसला करने का मौका मिलता है। तो आज चंद बातें उसी हवाले से अर्ज करूंगा। कयामत के दिन जो है, जो गर्मी होगी, उसके बारे में आपने सुना होगा कि 50,000 साल का दिन होगा, सूरज सवा मील पर होगा और लोग अपने ही पसीने में डुबकियां खा रहे होंगे, प्यास से बुरा हाल होगा। उस दिन कोई साया नहीं होगा सिवाय अल्लाह के अर्श के साये के। यौमा ला जिल्ला इल्ला जिल्लुक, अल्लाह के अर्श के साये के सिवा कोई साया नहीं होगा। तो उस दिन किसको साया मिलेगा? सात किस्म के लोग नबी पाक ने बयान फरमाए। मैं इंशाल्लाह वो हदीस भी आज आपको सुनाऊंगा। ये मेरे बयान का आज टॉपिक है कि मैंने और आपने आज ये भी चेक कर लेना है कि कयामत के दिन अर्श का साया जिन खुश नसीबों को मिलेगा, मैं उनमें शामिल हूं कि नहीं। और अगर नहीं हूं तो आज से कोशिश तो शुरू कर दूं ना, आज से वो काम तो शुरू कर दूं। और जिन लोगों ने फैसला करना है, मैंने टॉपिक क्यों लिया कि सरवरे कायनात सल्लल्लाहु तआला अलैहि वसल्लम ने फरमाया कयामत के दिन जब अल्लाह के अर्श के सिवा कोई साया ना होगा, हदीस पाक का मजमून है, सात किस्म के लोग होंगे, उसमें जो पहला वो शख्स जिसको साया मिलेगा ना, वो होगा आदिल हुक्मरान, अदल करने वाला हुक्मरान, सही फैसला करने वाला, इंसाफ करने वाला हुक्मरान। खानदान के बड़े, कबीले के बड़े या अपनी कमेटी वगैरह, कहीं ना कहीं जिंदगी में मौका मिलता है तो अदल करने वाला इंशाअल्लाह कयामत के दिन अल्लाह के अर्श के साये में होगा। और अब जरा सुनिए कि इस्लाम अदल के बारे में क्या कहता है। सुभान अल्लाह, एक बार मौला अली करमल्लाहु तआला वजहुल करीम, उनका मर्तबा कौन नहीं जानता, शेर खुदा हैं, और जिस वक्त अमीरुल मोमिनीन थे आप, हेड ऑफ द स्टेट, उस पूरी मुमलिकत के सबसे बड़े ओहदे पर आप थे, ठीक है ना। आपने एक बार जंगे सिफीन के लिए रवाना हुए तो आपकी जिर्रा, जिर्रा वो जंगी लिबास होता था, आजकल बुलेट प्रूफ जैकेट होता है, पहले वो लोहे का पूरा लिबास होता था, वो आपका कहीं गिर गया। जब जंग खत्म होने के बाद आप कूफा वापस आए तो आपने वही जिर्रा एक यहूदी के पास देखी बाजार में, उसकी दुकान पर। तो आपने जिर्रा पहचान कर यहूदी से कहा, ये तो मेरी है, तुम्हारे पास कैसे आ गई? मैंने ना किसी को फरोख्त की है, ना किसी को तोहफा दिया है, तुम्हारे पास कैसे पहुंच गई? वो कहते हैं तो मेरी है, मेरे कब्जे में और मेरी है। तो आपने फरमाया चलो काजी के पास चलते हैं। ऑर्डर नहीं दिया कि मैं हेड ऑफ द स्टेट हूं, अमीरुल मोमिनीन हूं, ये जिर्रा मेरी है, छीन लेते। फौजी को कहते, अपने सिपाही को कहते, मारो इसको, दो थप्पड़ और निकाल लो। नहीं, कहा चलो फैसला करवाते हैं। अमीरुल मोमिनीन उस यहूदी को लेकर जाते हैं काजी शुरे के पास। अच्छा, काजी शुरे मुसलमान है, जाहिर अमीरुल मोमिनीन के अंडर में है, लेकिन काजी का एक मकाम होता है, वो किसी भी स्टेट पर अगर कोई दुनिया का बड़ा अफसर भी आ जाए तो अब उसके नजदीक ये दोनों बराबर हैं। तो काजी शुरे, जिसको अपॉइंट मौला अली ने किया, जो नॉमिनेशन हुई है वो मौला अली करमल्लाहु तआला वजहुल करीम की तरफ से हुई है, मगर अब ये अजीब गरीब डिसीजन हो गया कि अमीरुल मोमिनीन एक यहूदी को, गैर मुस्लिम को लेकर आए और कहा कि हमारा फैसला कीजिए, मैं कहता हूं कि मेरी ये जिर्रा, ये कहता है उसकी है। तो काजी ने कहा कि अमीरुल मोमिनीन बताइए कि आपके पास कोई गवाह है, आपका दावा है कि ये आपकी है, यू हैव एनी विटनेस? तो आपने कहा मेरा बेटा इमाम हसन और मेरा गुलाम उसका नाम कंबर, ये दोनों गवाही देंगे। तो काजी शुरे कहते हैं कि बाप के हक में बेटे की गवाही मोतबर नहीं है, आप अमीरुल मोमिनीन जरूर हैं और गवाही देने वाला कौन? इमाम हसन, मर्तबा जन्नती नौजवानों के सरदार। मौला अली कौन है कि आका अली सलातुल्लाह फरमाए मैं इल्म का शहर हूं, अली उसका दरवाजा है। मगर इतना बड़ा जो है वो मकाम होने के बावजूद काजी क्या कह रहा है कि हुजूर बेटे की गवाही नहीं चलेगी। अब काजी ने क्या किया, उस यहूदी के हक में फैसला दे दिया कि ड्यू टू लैक ऑफ विटनेस, गवाह मौजूद नहीं है, इसलिए कानून की रूह से ये जरा तुम्हारी है। मौला अली के हक में फैसला नहीं दिया, मगर इस इस्लामी फैसले का हाल क्या हुआ, इसका रिजल्ट क्या आया? वो यहूदी कहता है कि आप अमीरुल मोमिनीन हैं, आप ही मुझे काजी के पास लेकर आए, काजी भी मुसलमान है, मगर चूंकि गवाह नहीं था, कानून के मुताबिक उसने मेरे हक में फैसला दिया, बेशक यही दीन सच्चा है, मैं गवाही देता हूं अल्लाह के सिवा कोई माबूद नहीं है, मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाह के आखिरी रसूल है। कलमा पढ़कर वो यहूदी मुसलमान हो गया और कहा हुजूर वाकई सच तो यही है कि ये जर्रा आप ही की है, ये जर्रा भी आप वापस ले लीजिए। मीठे इस्लामी भाइयों, ये वाकया सुनहरे हुरूफ में लिखे जाने के काबिल है। आप जरा सोचिए, क्या आज के दौर में ऐसा होता है? जिसकी लाठी उसकी भैंस, जिसकी जनाब ताकत है उसका फैसला। कहीं ना कहीं किसी ना किसी मौके पर हमें जिंदगी में फैसला करना पड़ता है, चाहे वो अपने मुलाजमीन के दरमियान हो, चाहे वो अपनी फैमिली के दरमियान हो, चाहे दो मियां बीवी लड़ पड़े, कहीं ना कहीं आकर हमें कोई बात करनी पड़ती है। उस वक्त हमारा माइंडसेट क्या होता है? सबसे बड़ा प्रॉब्लम तो ये है कि हमें इल्म भी तो नहीं है ना, जो दिमाग में जो जहन में आया या जो बाप दादा का तरीका रहा है, जो हमारे कबीले का तरीका रहा है, वो हमारे यहां जुमला कहते हैं हमारा रीत रिवाज यही है। मेरा और आपका रीत रिवाज नहीं चलेगा, इस्लाम का तरीका चलेगा। अभी थोड़ी देर पहले ही मैं मुफ्ती साहब, मुफ्ती कासिम साहब, अल्लाह उनको और हयाती दे और जिंदगी दे, बड़ी कमाल की बात है, क्लिप में देख रहा था, उनसे सवाल किया किसी ने, क्या इस्लाम हमारी मर्जी का नहीं हो सकता? तो आपने फरमाया इस्लाम मर्जी का नहीं हो सकता, कुफर मर्जी का हो सकता है। क्योंकि कुफर तो नाफरमानी का नाम है ना, जैसी नाफरमानी करो। इस्लाम अल्लाह और उसके रसूल की मर्जी का चलेगा, मेरी और आपकी मर्जी का कि बलूचिस्तान में ये चलता है, हमारे जनाब फला कबीला है उसका ये रिवाज है, वो नहीं चलेगा। हम मुसलमान हैं, हमने ईमान लाए हैं, हम कलमा पढ़ा है। अब जो अल्लाह ने फरमाया, उसके रसूल ने फरमाया, वो इस्लाम चलेगा ना, वो तरीका चलेगा। तो शरीयत जो तरीका बयान करती है, मैं चंद बातें और भी अर्ज करूंगा कि फैसला करने में किन किन चीजों की रियायत करनी है, किन किन चीजों को फोकस करना है। लेकिन इस वाक्य से पहले ये तो पता चल जाए ना कि बात इंसाफ की करनी है, तरफदारी नहीं करनी कि मेरे कबीले का है, मेरे खानदान का है, पुराना दोस्त है, बचपन का ग्राई है, इसकी तो बात माननी पड़ेगी, गलत है फिर भी इसी को सपोर्ट करना है। ऐसा कर तो जाएंगे, हो भी जाता है, पैसे खिलाकर भी फैसले हो जाते हैं, मगर ये ना इंसाफी करने वाला सोचे कि कयामत के दिन अल्लाह को क्या मुंह दिखाएगा। उस दिन मजलूम का हाथ होगा और जालिम का गरीबान होगा, उस दिन नहीं बच पाएगा। इंसाफ के साथ खड़े होना चाहिए, चाहे उसके लिए कड़े फैसले करने पड़े। मेरे मीठे इस्लामी भाइयों, अच्छा एक और बात, इस्लाम को क्या पसंद है? मिसाल के तौर पर एक बंदा आया कि इसने मेरे को मारा है या मेरे जनाब फला काम खराब कर दिया है, एक तो फैसला यह कि भाई तुम भी इसको मार लो, लड़ाई कर लो, या इस पर कोई जुर्माना लगा दिया, कैद सुना दी, इससे नफरतें जन्म लेती हैं। इंसाफ तो हो जाता है, शरीयत ये चाहती है कि किसी तरह दो भाइयों में सुलह करा दी जाए, माफी तलाफी करके खानदान मिला दिए जाएं। मैं आपका नहीं कहता, वरना हम आए दिन अखबारात में खबरें पढ़ते हैं कि फलां कबीले के सरदार बैठे, किसी ने एक खानदान का बंदा मार दिया था, दूसरे ने कहा तुम भी मार लो, फला काम कर लो, माद अल्लाह शादियां बच्चों की करा दी जाती है, छोटी छोटी बच्चियों को दे दिया जाता है बदले में, क्योंकि उसने इस खानदान की बच्ची के साथ कोई गलत काम किया तो अब तुम भी कर लो, ये कौन सा फैसला है? तो पहली कोशिश इस्लाम ये कहता है कि सुलह की करवाई जाए, माफी तलाफी कराई जाए, क्योंकि माफी तलाफी में मोहब्बत रहती है, प्यार रहता है। लेकिन अगर किसी को बाज़ औकात जब सजा होती है, सजा इस्लाम का तरीका है, पहली कोशिश में कह रहा हूं, उसके बाद तो मजबूरन है वही करना पड़ेगा। तो अब जरा सुनिएगा कि एक बार नबी पाक अलैहि सलातु वस्सलाम हजरत अनस रदी अल्लाह तआला फरमाते हैं कि सरकार दो आलम अलैहि सलातु वस्सलाम ने तबस्सुम फरमाया, मुस्कुराए। अच्छा सहाबा भी कमाल के थे ना, नबी पाक की कोई भी अनयूजुअल चीज देखते, जो जिसको कहें कि आदत मुबारका में ना हो, अचानक हो जाए, तो खामोश नहीं रहते थे। प्यारे आका से क्वेश्चन कर लिया कि या रसूल अल्लाह सल्लल्लाहु तआला अलैहि वसल्लम, आप क्यों मुस्कुराए, क्या वजह है? प्यारे आका अलैहि सलाम फरमाते हैं कि अल्लाह की बारगाह में मेरे दो उम्मती अल्लाह की बारगाह में दो जानू गिरेंगे, कयामत का दिन होगा। एक अर्ज करेगा, या अल्लाह मेरा इंसाफ दिला, इसने मुझ पर जुल्म किया है। अल्लाह दावा करने वाले से फरमाएगा कि क्या करे, इसके ऊपर तो पास कोई नेकी भी नहीं है, क्योंकि उस जमाने में पैसे तो नहीं होंगे ना कि कयामत के दिन किसी के पैसे खाए होंगे तो हम अपने जेब से निकाल के दे देंगे, पैसे तो किसी के पास नहीं होंगे। जुल्म किया है तो उसके बदले नेकियां देनी पड़ेंगी। तो अल्लाह फरमाएगा कि इस बंदे के पास तो नेकी भी नहीं है, वो तुझे क्या दे? तो जिसने दावा किया होगा ना, वो कहेगा या अल्लाह मेरे गुनाह इसके सर डाल दे। और ये कहकर नबी पाक रो पड़े, आका के आंसू गिरने लगे कि वो बड़ा नाजुक दिन होगा ए उमर, लोग एक एक नेकी को तरस रहे होंगे, हदीस का मजमून है, एक एक नेकी को तरस रहे होंगे, नेकी नहीं होगी तो बंदा चाहेगा मेरा गुनाह किसी के सर जाए, ये बोझ उतर जाए। कयामत के दिन की हौलनाकी से इसलिए डरे कि मां है ना, इस पूरी कायनात में सबसे ज्यादा मुझ पर और आप पर मेहरबान कोई है तो वो मेरी मां है, आपकी मां है। मां से ज्यादा बच्चे से कोई प्यार नहीं करता, मां भूखी रह जाएगी बच्चे को खिलाएगी, मां सर्दी उठा लेगी बच्चे को गर्मी पहुंचाएगी। लेकिन कयामत का दिन ऐसा नफसा नफसी का होगा। सैयद आला हजरत उसी मैदान महशर के इस नक्शे को अपने अशार में बयान करते हैं ना, आप फरमाते मां जब इकलौते को छोड़े आ आ कह के बुलाते ये, बाप जहां बेटे से भागे लुत्फ वहां फरमाते ये, आका वहां काम आएंगे, मां बाप काम नहीं आएंगे। तो अब प्यारे आका फरमाते हैं कि वो अल्लाह की बारगाह में बंदा कहेगा या अल्लाह अगर उसके पास नेकियां नहीं है तो मेरे गुनाह इसके सर पे डाल दे। अब अल्लाह तबारक व तआला क्या फरमाएगा, देख तेरे सामने क्या है, मजलूम से फरमाएगा। तो अर्ज करेगा ए परवरदिगार, मैं अपने सामने सोने का पूरा एक शहर देख रहा हूं, बड़े बड़े महलात देख रहा हूं जो मोतियों से बने हुए हैं, मोतियों से आरास्ता है। ये शहर या महलात किसी शहीद या पैगंबर के लिए? तो अल्लाह फरमाएगा ये उसके लिए है जो इसकी कीमत अदा करे। तो वो बंदा कहेगा या अल्लाह इसकी कीमत कौन अदा कर सकेगा, इतने बड़े बड़े सोने के महलात हैं, पूरे पूरे घर सोने और जवाहरात के बने हुए हैं। तो अल्लाह फरमाएगा तू अदा कर सकता है, ए बंदे तू अदा कर सकता है। वो अर्ज करेगा वो किस तरह? अल्लाह अज्जा बदल फरमाएगा इस तरह के तू अपने भाई के हुकूक माफ कर दे, अपने इस भाई को माफ कर दे जो इसने तुझ पर जुल्म किया है ना, तू माफ कर दे। तो कहता या अल्लाह मैंने सारे हुकूक माफ किए, अगर मुझे ये महल मिलने वाले हैं तो मैंने सारे हुकूक माफ किए। अल्लाह फरमाएगा अपने इसी भाई का हाथ पकड़ और दोनों इकट्ठे जन्नत में चले जाओ। ये है मेरा रब, ये है उसकी शान करीमी। रब कयामत के दिन सुलो करवाएगा बंदों की, जो लड़ाई जो जुल्म जो हो गए वो अल्लाह इतना करीम है कि कयामत के दिन भी सुलो कराएगा ताकि बंदा बंदे को माफ करे और जन्नत में जाए। तो आज भी अगर किसी को फैसला करवाने की नौबत आए, कोशिश करें कि सुलह करवाएं। मैं कुरान पाक की आयत पहले सुना दूं, अल्लाह तबारक व तआला कुरान में इरशाद फरमाता है वस्सुलहु खैर, और सुलह खूब है, व उहदरतिल अनफुसु शुह, और दिल लालच के फंदे में है, सुलह में ही खैर है, सुलह ही में बेहतरी है। तो सबसे पहली कोशिश हमें करनी क्या चाहिए कि सुलह करवा दें, दोनों की अलग अलग सुने, प्यार से बात करें। बल्कि दो मुसलमानों में सुलह करवाने के लिए हमें झूठ बोलने तक की शरीयत ने इजाजत दी, हालांकि झूठ कितना बड़ा गुनाह है, ठीक है ना। झूठ के बारे में यहां तक आया कि जो बंदा झूठ बोलता है उसके मुंह से एक ऐसी बदबू निकलती है कि फरिश्ता एक मील दूर चला जाता है। लेकिन अगर दो मुसलमानों में, मियां बीवी में अगर आपने सुलह करवानी है तो आप यहां झूठ भी बोल सकते हैं। कैसे? कि एक भाई दूसरे भाई से नाराज है, वो एक दूसरे से बिल्कुल मुखालिफ है, दुश्मनियां लगी हुई हैं। अच्छा, हमारे लोग क्या करते हैं, झूठ बोलते हैं मगर मिर्ची मसाला लगाने के लिए। पता है उसने तुम्हारे बारे में ये बोला था, वो कहता है मैं नहीं छोड़ूंगा, जान से मार दूंगा। अच्छा, वो भी कहता है अच्छा मैं भी अपनी बंदूक सीधी करता हूं। यानी लड़ाई करने के लिए, दूरियां डालने के लिए झूठ बोल रहे हैं, वो उनका क्या बनेगा। लेकिन शरीयत क्या कहती है कि अगर दो भाइयों का दिल मिलाना है, आप किसी के पास गए, कहा यार मैं उनके पास से होकर आया था, वो तो बहुत आपकी तारीफ कर रहे थे, बहुत दुआएं दे रहे थे आपको, ऐसा नहीं है जैसा आप सोचते हैं, वो तो पॉजिटिव सोचते हैं आपके बारे में। दूसरे के पास गए, उसको कहा वो भाई तुम्हारे बारे में बड़ा प्यार से बात कर रहा था, कह रहा था यार मेरा भाई है। यानी ऐसी बातें करना जिससे दिल मिल जाए, जिससे सुलह हो जाए, जिससे दोस्ती हो जाए। यानी आप पॉइंट समझ रहे हैं मेरा, कि वो काम जो अल्लाह को सख्त ना पसंद, इस्लाम को सख्त ना पसंद, झूठ ऐसा ना हो कि वैसे बोलना शुरू कर दें। झूठ से बड़ी बुराई नहीं है कोई, बहुत बड़े गुनाहों में से ही गुनाह है, बल्कि झूठ एक ऐसा गुनाह है या ऐसी बुराई है जो किसी भी मजहब में जिसको है ना अच्छा नहीं समझा जाता। दुनिया का हर मजहब, दुनिया की हर कौम झूठ को बुरा समझती है। बदकिस्मती से आज इतना झूठ बोला जा रहा है, पहले कभी कभी हम सुनते थे कि बंदा कभी कभी झूठ बोलता था, और अब तो यह हाल हो गया कि ऐसा लगता है कभी कभी ही सच बोलता है। वरना इंसान झूठ बोलने में बड़े दिलेर हो गए हैं। नहीं मेरे बीच इस्लाम, हर हाल में सच बोलना है। लेकिन मैं यहां चूंकि सुलह की बात कर रहा हूं, दिल मिलाने की बात कर रहा हूं, तो इस्लाम को इतना पसंद है ये अमल कि दिल मिलाए जाएं, मोहब्बतें फैलाई जाएं, नफरतें फैलाई ना जाए। और इसके अपोजिट कुछ लोग काम कर रहे होते हैं। ये औरतों में बड़ी बुराई है और कुछ मर्दों में भी होती है, जिसको हम कहते हैं चुगलखोरी, लगाई बुझाई। है फला ये कह रहा था, उसकी दुकान से उठे तो अगली दुकान पर गए, यार वो तो तुम्हारे बारे में ये कहता था, उसकी मिल से निकले दूसरे की मिल में गए, वो तो तुम्हारे बारे में ये कह, माज़ अल्लाह अगर कह भी रहा था तो आप पर फर्ज है उस तक पहुंचाना, ताकि और दूरी हो जाए और दुश्मनी हो जाए। आप कोई खबर पहुंचाने वाले अफराद हैं क्या, एक खबर दूसरी खबर तक पहुंचाना जरूरी है? देखें हमारा शोभा अपनी जगह पर, जैसे मैंने भी एक जुमला कहा कि इस्लाम हमारी मर्जी का नहीं होगा, हमें इस्लाम की मर्जी के मुताबिक होना पड़ेगा ना। तो हम सहाफी हों, कारोबारी हों, हम कबीले के सरदार हों, हम जमींदार हों, हमारी फील्डें मुख्तलिफ जरूर हैं मगर हैं हम सारे मुसलमान, हम सब इस्लाम के ताबे हैं, हमें अल्लाह और उसके रसूल के अहकाम पे चलना है ना। तो हमें ये इजाजत नहीं मिलेगी कि हम लोगों को जनाब उनकी बातें उधर तक पहुंचाएं, कोई स्कैंडल बनाएं, कोई लगन मैसेजेस चलाना शुरू कर दें कि फला के घर में ये हो गया, फला के प्रॉब्लम ये हो गई। याद रखें, जो किसी के ऐब उछालता है دنیا میں اس کے عیب بھی کھول دیے جاتے ہیں, اور جو کسی کے عیب چھپاتا ہے, پتا چل بھی جائے نا کہ فلاں کے پرابلم ہو گئی ہے, فلاں کا یہ مسئلہ ہو گیا ہے, عیب چھپانے والے بنو, اللہ اس کے عیب بھی چھپائے گا. سچ بتائیے, اپنے اپنے آپ سے پوچھ لیتے ہیں, جو میرے اور آپ کے عیب ہمیں پتا ہے وہ اگر لوگوں کو پتا چل جائیں, ہم کسی کو منہ دکھانے جیسے رہیں گے؟ خود سوچیں, ایسی غلطیاں ہیں سب کی, اکیلے میں ایسے گناہ کیے ہیں, لوگ بڑا ہمیں اچھا سمجھتے ہیں, نیک سمجھتے ہیں, یہ کیا اللہ کی مہربانی ہے کہ اللہ نے میرے اور آپ کے عیب چھپائے ہیں؟ وہ جانتا ہے مگر پھر بھی چھپائے ہیں, وہ رب ہو کر چھپا رہا ہے, حالانکہ گناہ اس کے کیے ہیں, نافرمانی اس کی ہے, اور ہم بندے ہو کر کسی کا عیب پتا چلے تو فوراً پھیلانے میں لگ جاتے ہیں, فوراً دوسروں کو بتانے میں لگ جاتے ہیں, نہیں میرے بیچ اسلام, یہ اسلام نہیں ہے. نرم ہو جائیں, لوگوں کے خیر خواہ ہو جائیں, سلوح کروانے والے بنے, اچھا فیصلہ کرنے والے بنے, انصاف کرنے والے بنے, یہ شریعت چاہتی ہے, یہ اسلام کی خوبصورتی ہے. کسی کو فیور دے کر اگلے پہ ظلم کر دیں گے یہاں تو چل جائے گا, یہاں لوگ نہیں بگاڑ سکتے. بعض اوقات کچھ لوگ اتنے پاورفل ہوتے ہیں کہ جن کا کوئی کچھ نہیں بگاڑ سکتا, مگر جس طرح میں نے شروع میں کہا کہ ایک دن آنا ہے جب مظلوم کا ہاتھ ہوگا, ظالم کا گریبان ہوگا, اور اللہ مظلوم کے ساتھ ہوگا. اللہ نے انصاف کرنا ہے, رب کریم ہے, وہ کسی کا حق ضائع نہیں فرمائے گا. آپ اعلی حضرت امام اہل سنت کمال کی بات لکھتے ہیں, ڈر جانا چاہیے اس سے. آج لوگ کسی کی زمین رکھ لیتے ہیں, پیسے نہیں دیتے. سیدی اعلی حضرت فرماتے ہیں, جو کسی کے تین پیسے, آئی ایم ناٹ ٹاکنگ اباؤٹ ملین روپیز اور 10 ملین روپیز اور لاکھوں روپے کی بات نہیں کر رہا, صرف تین پیسے جان بوجھ کر دبا لے, بروز قیامت اسے 700 مقبول با جماعت نمازیں دینی پڑ جائیں گی. ان تین پیسوں کے بدلے نمازیں کتنی؟ 700, وہ بھی مقبول اور با جماعت. چل یہ تو پوری زندگی میں ہمارے پاس نہیں ہوں گی. جو لاکھوں روپے دبا بیٹھا, جو زمینیں کھا بیٹھا, جو حساب کتاب بناتا ہی نہیں کسی کا, کہتا ہے بس ٹھیک ہے یہی لے جاؤ. کاروباری لوگوں کا ایک اور عجیب سا ٹرینڈ ہے, مثال کے طور پہ 2,05,720 روپے بل بنا, بھائی ٹھیک ہے یار 2,00,000 لے لو بھائی, اچھا چلو 2,05,000 لے لو, 720 تو گئے. کیسے گئے بھائی؟ ایک ایک روپیہ دینا پڑے گا اگر کسی کا آپ پر آتا ہے. وہ معاف کر دے الگ بات ہے, معاف دل سے کوئی نہیں کرتا, مجبوراً بےچارا کہتا ہے چلو بھائی اگلا مال بھی دینا ہے, اگلا سودا بھی کرنا ہے, ماننا پڑے گا صاحب کی. یہ آپ نے اس کے پیسے رکھ لیے, اور قیامت کے دن اگر وہ کھڑا ہو گیا تو آپ کیسے جواب دیں گے؟ چھوٹی چھوٹی چیزوں کا تو خیال ہی کوئی نہیں کرتا. فروٹ والے کی دکان پہ جائیں گے, 1 کلو فروٹ لیا, ایک امرود اٹھا کے ویسے ہی کھا لیا, ویسے ہی بیر اٹھا کے کھا, اجازت لیا آپ نے؟ یہ ایک ایک تن کا آپ نے وہ واقعہ سنا ہوگا سیدی غوث اعظم رضی اللہ عنہ کے والد کا, کہ وہ ایک سیب کا حق بخشوانے گئے تھے, اور کتنے کتنے سال باغ کی رکھوالی کی ایک سیب کے لیے, اور آج یار لوگوں کو پرواہ کوئی نہیں ہے. ایسا نہ کریں, حقوق العباد کا خیال رکھیں. تو بہرحال میں دوبارہ اس پہلی حدیث پر آتا ہوں, انصاف پر کچھ بات ہو گئی, کہ قیامت کے دن اللہ کے عرش کا سایہ جن 7 قسم کے لوگوں کو ملے گا, اس میں پہلا وہ شخص ہوگا کہ جو عدل کرنے والا حکمران ہوگا. اللہ مجھے اور آپ کو ہمیشہ عدل کرنے والا بنائے, ہم سے کبھی نا انصافی نہ ہو. نہیں آتا عدل کرنا, شریعت کے اصول ہے. میں ایک رسالہ ایک کتاب مجھے جب یہ بتایا گیا تو میں نے اسی کتاب سے کچھ یہ بیان تیار کیا. اس کتاب کا نام ہی فیصلہ کرنے کے مدنی پھول. نام ہی کتنا پیارا ہے, دعوت اسلامی نے ہر موضوع پر ہمیں کتاب دی ہے نا. فیصلہ کیسے کرنا ہے, اس سے پہلے کیا کیا خیال رکھنا ہے, اس کی 5 تو مین پوائنٹس ہیں, چلے وہ سرسری بتا دیتا ہوں. کہ جب بھی کسی کا فیصلہ کرنا ہونا تو اب کیا کریں کہ ان دونوں کے درمیان 5 چیزیں غور سے سن لیں. اپنے پاس دونوں کو بیٹھنے کا ایک جیسا موقع دے. پتا چلا جو دوست تھے اس کو تو کرسی پہ بٹھایا, اور جو اس کا ملازم ہے اس کو زمین پہ بٹھا لیا, بولا ہاں بتاؤ بھائی, آپ بھی بتاؤ آپ بھی بتاؤ, پہلے ہی آپ نے ناانصافی کر دی. ایک جیسے طریقے سے دونوں کو بٹھائیں. دوسری بات, ویسے ہی ایک دوسرے کو بات کرنے کا موقع دے, جتنی دیر اس کو دی ہے دوسرے کو بھی اسی پیار اسی عزت کے ساتھ اس کی بات سنیں. تیسری بات, دونوں کی طرف برابر متوجہ رہے, ایکولی فوکسڈ, ایک کو سن رہا ہے دوسرے کی سنی نہیں رہا. چوتھا, کلام سننے کے ساتھ لیے ہر ایک کے ساتھ ایک ہی جیسا طریقہ رکھے. اور پانچواں, فیصلہ کرنے میں حق کا ساتھ دے, جو حق ہے اس کا ساتھ دے. ایسے عجیب عجیب فیصلے ہوئے ہیں اسلام میں. ایک بڑا ہی پیارا واقعہ میں پڑھ رہا تھا کہ یہ حدیث پاک ہے, نبی پاک علیہ الصلوۃ والسلام نے یہ بیان کیا صحابہ سے, حضرت ابو ہریرہ اس حدیث کے راوی ہیں, صحیح مسلم کی حدیث ہے. حدیث کا مضمون آپ دیکھیں, پہلے کے لوگ کیسے تھے. ایک بندے نے ایک دوست سے زمین خریدی, پیسے دے دیے, زمین لے لی. زمین میں اس نے کام کروانے کے لیے جب اس کی کنسٹرکشن وغیرہ کے لیے کھڈا وغیرہ کیا, اندر سے ایک برتن نکلا اور اس کے اندر گھڑا بڑا سا تھا جس میں پورا سونا بھرا ہوا تھا. हम तो कहें लॉटरी लग गई भाई, प्लॉट लिया, सोना भी मिल गया। ये कैसा दौर था कि वो बंदा पहले वाले के पास गया, कहता जनाब मैंने आपकी जमीन ली थी उसमें सोना निकला, ये सोना आपका है। दूसरा कहता नहीं भाई, मैंने जमीन बेची है, सोना बेचा नहीं, ये तेरा है। इन दोनों का कॉन्ट्राडिक्ट क्या हुआ, इन दोनों के दरमियान तनाजा ये हुआ, वो कहता है सोना तेरा है, वो कहता नहीं तेरा है। हमारे यहां लड़ाई ये होती, मेरा है भाई, मेरी जमीन से पैसे तो दे दिए थे ना। ये दिल था लोगों का। अब ये मुकदमा गया काजी के पास। अब बताइए ऐसा पॉसिबल, नबी ये पाक फरमा रहे हैं कि ये दोनों पहुंच गए काजी के पास। जमीन वाला कहता है भाई ये सोना तेरा है, वो जिसका सोना वो कहता है भाई तेरा है। इन दोनों के दरमियान बहस हो रही है। काजी भी कमाल का, कहता बताओ तुम्हारी औलाद है? एक कहता हाँ मेरा बेटा है, दूसरी कहती हाँ मेरे पास मेरी बेटी है। कहा ऐसा करो दोनों की शादी करवाओ और ये सोना उनको दे दो। दोनों के पास रहे। लेकिन आप सोचिए कि ये कैसा दौर था और किस तरह के, जिसको कहे साफ दिल के लोग थे, कि मेरे ऊपर किसी का हक ना आ जाए। अल्लाह करे मेरा आपका ये जहन बन जाए कि मेरा अगर किसी ने रख भी लिया ना उसको माफ कर दूं, लेकिन किसी का मुझ पर ना आ जाए, वरना मैं कयामत के दिन कैसे जवाब दूंगा। 5, 10, 15, 100 रुपए भी हुए तो जवाब देना मुश्किल पड़ जाएगा, इधर तो हजारों लाखों का मामला होता है। तो ये माइंडसेट अल्लाह करे हमारा बन जाए। तो बहरहाल पहला वो शख्स 7 लोगों में से जिसको अल्लाह के अर्श का साया मिलेगा वो है आदिल हुक्मरान। अदल करेंगे ना इंशाल्लाह, और इस मैसेज को फॉरवर्ड भी करें, इस मैसेज को आम करें। नंबर 2, दूसरा वो नौजवान जिसकी जवानी अल्लाह की इताअत में गुजरी, जिस नौजवान की जवानी अल्लाह की इताअत में गुजरेगी, इबादत में गुजरी, उसको अल्लाह के अर्श का साया मिले। नौजवान आज के दौर में कहता है जनाब जवानी तो अय्याशी के लिए है, इंजॉयमेंट के लिए है, बुढ़ापे में अल्लाह अल्लाह कर लेंगे। तो क्या नौजवान नहीं मरता? क्या हमारे सामने जवानों के जनाजे नहीं उठ रहे? हमें यह सोचना चाहिए कि हमें अपनी जवानी को अल्लाह की इताअत में गुजारनी है। जो जवानी में गुनाह करते हैं वो कयामत के दिन अल्लाह को क्या मुंह दिखाएंगे? जवानी में तो इंसान के आज़ा सलामत है, बुढ़ापे में तो इबादत का वैसे भी इंसान के पास हिम्मत नहीं बचती है। और कुछ लोगों ने बड़ा बाकायदा प्लान किया हुआ, जब भी उनको कहना भाई नमाज क्यों नहीं पढ़ते, आप सुन्नत पर अमल क्यों नहीं करते, आप हराम काम क्यों नहीं छोड़ते, तो कहते हैं बस ये 40-45 साल तक थोड़ा सा कर लूं, उसके बाद मैंने अल्लाह ही करना है। तो क्या आपके पास गारंटी है कि आप 50 ईयर्स तक पहुंचेंगे? हैं? पर आपके पास ये गारंटी है कि आप जिंदा रहेंगे? आप में इतने सारे पढ़े लिखे लोग बैठे हैं, कोई है जो कल तक जिंदा रहने की मुझे गारंटी दे दे? कोई एक है आप में से? नहीं है ना। हमें तो अभी यहां से उठकर घर जिंदा जाएंगे ये नहीं पता। आगाह अपनी मौत से कोई बशर नहीं, सामान 100 बरस का है पल की खबर नहीं। जब पल की खबर नहीं है तो कल की प्लानिंग क्यों कर रहे हैं? अभी तौबा करनी है ना, अभी अल्लाह को राजी करना है। इसी आसरे में कई लोग दुनिया से चले गए कि तौबा कर लूंगा, नमाज शुरू कर दूंगा, गुनाह छोड़ दूंगा, बस जरा घर बना लूं, मुझे पता है मैं गलत काम कर रहा हूं लेकिन एक जरा फैक्ट्री सेट हो जाए उसके बाद मैंने तौबा ही करनी है। भाई यही तो शैतान चाहता है कि आज ना करो कल की प्लानिंग करो, 5 साल बाद की प्लानिंग करो और दुनिया से चले जाओ, बगैर तौबा किए चले जाओ। अल्लाह के अर्श का साया उस नौजवान को मिलेगा जिस नौजवान की जवानी इबादत में गुजरी। और आप अगर थोड़ा सा तवज्जो दें दावत इस्लामी के मदरी माहौल पर, मैं कहता हूं दुनिया में कोई ऐसा माहौल नहीं है जिसमें लाखों नहीं करोड़ों नौजवान हैं, और करोड़ों नौजवान इस्लामी भाई और इस्लामी बहनें इस भरी जवानी में जिन्होंने तौबा की है, जो गुनाहों में नहीं नेकियों में जिंदगी गुजार रहे हैं, जो नमाज पढ़ रहे हैं, जो सुन्नतों पर अमल कर रहे हैं, क्या इन नौजवानों का दिल नहीं चाहता इंजॉय करने का, है फैशन अपनाने का, माज़अल्लाह गंदे बुरे काम करने का? शैतान तो सबके दिल पर हमला कर रहा है ना, मगर कमाल यह है कि ये नौजवान शैतान से मुकाबला भी कर रहे हैं और अल्लाह की रजा वाले काम कर रहे हैं। हम और आप भी इस माहौल में आए, मरना हमने भी है। तीसरा वो शख्स जिसको अल्लाह के अर्श का साया मिलेगा, मेरे आका फरमाते वो शख्स जिसका दिल मस्जिद से निकलने के बाद भी मस्जिद की तरफ लगा रहे, निकले मस्जिद से फिर दिल चाहे मस्जिद में जाने को। अब ऐसे कितने, अभी तो धक्का मार के ऐसा लगता है मस्जिद में भेजना पड़ता है, जुम्मे वाले दिन मस्जिद नजर आती है, वो तो हमारा बस नहीं चलता वरना अपनी गली गली में कहीं घर में ही जुम्मा पढ़ लें, लेकिन जाना पड़ता है मस्जिद में, इसलिए जुम्मे को लोग जाते हैं, वरना पूरा पूरा हफ्ता मस्जिद का मुंह नहीं देखते। ये दुरुस्त नहीं है मीठे इस्लामी भाई। आज मुसलमान मस्जिद में जाता है और ऐसे नजर आता है जैसे मछली पानी से बाहर है, बिल्कुल बेचैन है, जल्दी जल्दी घड़ी देख रहा है यार कब जमात खत्म हो, फौरन बाहर निकलूं, दुआ भी नहीं करते। अभी इमाम साहब ने सलाम फेरा और बाहर जाने वालों की लाइन शुरू हो गई। किसी दिन इमाम साहब से 2-4 मिनट जमात लेट शुरू हो जाए फिर देखें जनाब इमाम साहब को पकड़ लेंगे लोग। 3 मिनट आपने जमात लेट की, आज आपने इतनी लंबी दुआ करवा दी। अल्लाह के बंदों अगर 2-3 मिनट अल्लाह के घर में और बैठने को मिल गया तो ये अच्छा हुआ या गलत हुआ? تمہاری سانسیں اللہ کے گھر میں گزر گئیں, رحمتوں والی جگہ پر گزر گئیں. وہی بندہ بار کچہری میں ایک گھنٹہ بیٹھ جائے گا دوستوں کے ساتھ, مسجد میں تین منٹ جماعت کیوں لیٹ ہوئی اس پر اس کو اعتراض ہوگا. ہونی نہیں چاہیے جماعت, ٹائم پہ ہی ہونی چاہیے, لیکن اپنے دل سے پوچھے نا کہ مجھے اگر تھوڑا ٹائم مسجد میں اور لگ گیا تو یہ اچھا ہوا یا برا ہوا. بیسٹ پارٹ, ایک حدیث سناتا ہوں, اللہ کے حبیب علیہ الصلوۃ والسلام فرماتے ہیں پوری کائنات میں, حدیث کا مضمون ہے, اللہ کے نزدیک زمین پر سب سے بہترین ٹکڑا جو ہے وہ مسجد ہے, اور اللہ کے نزدیک سب سے برا حصہ جو زمین پر ہے وہ بازار ہے. بازار کو کیوں کہا گیا؟ کہ وہاں غفلت ہوتی ہے, وہاں جھوٹ بولتے ہیں لوگ, وہاں دھوکہ دیتے ہیں. جو بازار میں بھی عبادت کرے, جو بازار جائے وہاں بھی ذکر کرے, وہاں بھی حلال کمائے, اس کی بڑی فضیلت ہے. لیکن آج ہمارا بازار میں وقت زیادہ گزرتا ہے, مسجد میں وقت نہیں گزرتا. تو خدا را اپنا کنیکشن مسجد سے بڑھائیے, آپ اللہ کے مہمان بنتے ہیں. مسجد کس کا گھر ہے, ذرا جواب دیجیے گا, اللہ کا گھر. مجھے بتائیں جو اللہ کے گھر میں گیا وہ کس کا مہمان بنا؟ اللہ بغیر خوش کیے واپس بھیجے گا, وہ جھولی بھر کے بھیجے گا, وہ مرادیں عطا فرمائے گا, وہ تمہیں راضی کر کے بھیجے گا. جاؤ تو صحیح نا, ادھر جا کے بھاگنے کی پڑی ہوتی ہے, ادھر جا کے ٹینشن ہوتی ہے. مہمان کو, میزبان کو اچھا لگے کہ جاتے ہی بولے میں جا رہا ہوں؟ آپ کا تو بلوچی کی روایت ہے, کھائے بغیر تو جا نہیں سکتے, چائے بغیر تو جا نہیں سکتے. آپ کو برا لگ جاتا ہے آپ کا مہمان کچھ کیے بغیر چلا جائے. اللہ کے گھر سے ویسے ہی باہر آ گئے, خود سوچیے آپ کیا کر رہے ہیں. بار بار مہمان بنے اور سکون والے مہمان بنے. ایک اور بات, مسجد میں جائیں تو اس کا ادب بھی کریں. آپ کے گھر میں کوئی آئے مہمان, آ کر گندگی کرے, شور مچائے, آپ کیا کہتے ہیں؟ یار آئندہ نہیں بلانا اس کو, اس کو تمیز نہیں ہے. ایسا ہی ہے. اور کوئی مہمان آئے, بڑی عزت سے بیٹھے, بڑا آپ کے گھر کے ساتھ صفائی ستھرائی والا ماحول رکھے, جاتے جاتے آپ کو دو تحفہ بھی دے کے جائے, آپ کیا کہیں گے؟ بڑا یار کمال کا آدمی, اس کو دوبارہ بلانا ہے. ایسا ہی ہے. اگر اللہ کے گھر کا بار بار مہمان بننا ہے نا, تو اچھے مہمان بنو, مسجد کا ادب کریں, عزت کے ساتھ جائیں, صاف کپڑے پہن کے جائیں, خوشبو لگا کر جائیں, شور نہ کریں مسجد میں, اللہ کے گھر کا ادب کریں. اللہ بار بار بلائے گا, یہی نہیں بلکہ اپنے گھر مکے میں بھی بلائے گا انشاءاللہ. ہاں, بار بار حج کو بلائے گا, کیونکہ اچھے مہمان تھے نا آپ. لیکن مسجد کا ادب ہو, مسجد جائیں گے تو سب کریں گے نا. ایک ایک سانس جو میں اور آپ مسجد میں لیتے ہیں وہ ہمارے لیے برکت ہے, ثواب ہے. لیکن نہیں جاتے. نیت کریں انشاءاللہ مسجدوں میں زیادہ جائیں گے انشاءاللہ. عاشقان رسول جہاں جہاں مسجدیں ہیں, عاشقان رسول کے ساتھ جا کر انشاءاللہ ہم نماز ادا کریں, اور بیٹھے تسبیح پڑھیں, نوافل پڑھیں, کچھ دیر گزارو وہاں پر. ایک بڑا آپ کے جیسے وہ بڑے صدر ہوتے ہیں, سی ایم صاحب سمجھ لیں, آپ کو کوئی سی ایم کہے جناب ہمارے گھر پہ آپ نے آنا ہے, بندہ پہلے تو پورا ہفتہ محلے کو بتاتا ہے مجھے سی ایم صاحب کے پاس جانا ہے, اور بلایا کتنی دیر کے لیے؟ 10 منٹ کے لیے. اور اگر وہ 10 منٹ کے بعد کے اور بیٹھ جاؤ, آپ تو جناب خوش اور بٹھا رہا ہے یار, کمال ہے. بلایا 10 منٹ کے لیے تھا اور 1 گھنٹہ بٹھایا. تمہیں دنیا والا کوئی زیادہ دیر بٹھا لے اچھا لگتا ہے, اللہ کے گھر میں زیادہ دیر بیٹھنا اچھا نہیں لگتا. خود سوچیں آپ اپنے ساتھ ہم کیا کر رہے ہیں. تو مسجد کے ساتھ اپنا کنیکشن بڑھائیں, لگاؤ بڑھائیں, انشاءاللہ اس کی برکتیں ملیں گی. چوتھا, وہ شخص جس کو اللہ کے عرش کا سایہ نصیب ہوگا, وہ دو شخص جو اللہ کی محبت میں ملیں اور اللہ ہی کی محبت میں جدا ہو جائیں, کوئی دنیاوی مقصد نہ ہو, انہیں بھی اللہ کے عرش کا سایہ ملے گا. اب یہ ماشاءاللہ ابھی کی محفل دیکھ لیں, میں میرا کوئی بھی رشتہ دار یہاں پر نہیں, بہت سو کو تو میں جانتا بھی نہیں ہوں, لیکن ہم سب کیوں آئے ہیں؟ اللہ کی رضا کے لیے. ہمارا کوئی دنیاوی مقصد نہیں, کوئی بزنس ڈیلنگ نہیں ہو رہی ہے, اللہ کی رضا کے لیے آپ اپنے کام کاج کو چھوڑ کر آئے ہیں, تھوڑی دیر بعد آپ جدا ہو جائیں گے. یہ وہ محفلیں ہیں, یہ وہ اجتماعات ہیں, یہ وہ گیدرنگز ہیں جو انشاءاللہ اللہ کے عرش کے سائے کا سبب بنیں گی. دعوت اسلامی کے اجتماع میں آیا کریں تو انشاءاللہ اس طرح کی محفلیں قیامت کے دن اللہ کے عرش کے سائے کا سبب بنے گی انشاءاللہ. پانچواں, سبحان اللہ, بڑا خوبصورت کیٹیگری. آقا فرماتے وہ بندہ جو اکیلے میں اللہ کو یاد کرے, اکیلے میں رب کو یاد کرے اور اس کی آنکھوں سے آنسو بہ نکلے, اللہ قیامت کے دن اپنے عرش کا سایہ نصیب کرے گا. بعض اوقات محفل میں, اجتماع میں کبھی کبھی ہماری آنکھوں سے آنسو نکل جاتے ہیں جب دعا ہوتی ہے, کوئی نعت اچھی پڑھ رہا ہوتا ہے, یہ ٹھیک ہے, لیکن مزہ یہ ہے کہ میں جانوں میرا رب جانے. اکیلا کمرہ بند ہوا, تھوڑا سا دیر رات کو اٹھ جائیں, تہجد پڑھیں, عشاء پڑھ کے سو جائیں. تہجد کے لیے ضروری یہ کہ عشاء پڑھی ہوئی ہو, اور عشاء پڑھ کے بندہ سوئے, اور اب فجر کے وقت شروع ہونے سے پہلے کبھی اٹھ جائے اور اکیلے کمرے میں جا نماز بچھائے. مشورہ دے رہا ہوں آپ کو, آپ کے سے کوئی بیمار ہوگا, کسی کا کوئی پرابلم ہوگا, کسی کا فیملی ایشو ہوگا, ادھر ادھر نہ جاؤ, اللہ کریم ہے اس کے پاس جاؤ نا بھائی. تہجد میں اٹھیں, ہاتھ اٹھائیں, آنسو بہائیں, اللہ سے اپنی پرابلم بھی عرض کریں اور اپنی آخرت کے لیے بھی دعا کریں, اللہ سے اس کی محبت بھی مانگیں. اکیلے میں اللہ کو یاد کر کے رونے والا, اللہ کے حبیب فرماتے ہیں اس کو قیامت کے دن اللہ کے عرش کا سایہ نصیب ہوگا. اللہ مجھے اور آپ کو ایسی نیکیاں کرنے کی توفیق دے. آج پرابلم یہ کہ ہم نے تو ہر نیکی لوگوں کو بتانی, اکیلے میں تو کرنا ہی کچھ نہیں ہے. اکیلے میں کچھ کر بھی لیا تو وہ بھی لوگوں کو بتانا. یار مولانا صاحب نے کل کہا تھا نا اکیلے میں رونا ہے, تو آج میں تہجد میں اٹھا تھا اور خوب رویا تھا, یہ بھی بتا دیا. او بھائی آپ جانے, آپ کا رب جانے. ایک چوٹ کرتا ہوں استا محمد والو, ایسی کتنی نیکیاں ہمارے پاس جو صرف میں جانوں اور میرا رب جانے. اپنے آپ سے پوچھئے گا, ہم نے جتنے حج کیے لوگوں کو بتائے, جتنے عمرے کیے, بلکہ عمرے میں طواف کتنے کیے وہ بھی بتا دیے ہوں گے, کتنے روزے رکھے, کتنے صدقے دیے, جو بھی نیکی کی وہ لوگوں کو بتاتے ہیں. کیوں بتاتے ہیں بھائی؟ میں جانوں میرا رب جانے. ایسی نیکیاں کیجئے جو آپ جانے اور آپ کا رب جانے. علماء کہتے ہیں جس طرح اپنے گناہ چھپاتے ہو نا, اس طرح اپنی نیکیاں چھپاؤ. گناہ ہم میں سے کوئی نہیں بتائے گا کہ ہم نے کیا کیا گڑبڑے کیے, وہ سب بندہ چھپاتا ہے. نیکیاں سب کو بتا رہے ہیں, مجھ سے بڑا نیک کوئی نہیں. نہ جناب, نہ. میں جانوں میرا رب جانے. تو یہ اکیلے میں آنسو بہانے والے کو اللہ کے عرش کا سایہ ملے گا. چھٹا, سکس, آقا فرماتے وہ نوجوان, وہ شخص جس کو کوئی مال و جمال والی عورت گناہ کے لیے بلائے اور وہ کہے میں اللہ سے ڈرتا, اس کو موقع ملے گناہ کرنے کا اور وہ اللہ کی رضا کے لیے, اللہ کے خوف سے اپنے آپ کو بچا لے. آج حال بہت برا ہے. آج لوگ گناہوں کے اڈے ڈھونڈتے ہیں, گناہ کرنے کے لیے مختلف کنٹریز میں جاتے ہیں. نہیں میرے میٹھے اسلامی بھائی, جدھر بھی جائیں گے اللہ دیکھ رہا ہے. اللہ وہ خوف نصیب کر دے, اللہ وہ خیال نصیب کر دے کہ جب گناہ کا جی چاہے نا تو یہ خیال آ جائے کہ جو بھی میں کرنے جا رہا ہوں یہ اللہ دیکھ رہا ہے. اللہ مجھے اور آپ کو اپنا صحیح خوف نصیب فرما. ساتواں, وہ شخص سبحان اللہ کہ اس طرح چھپا کر صدقہ دے, ایسے صدقہ دے کہ دائیں ہاتھ سے صدقہ دے تو بائیں ہاتھ کو پتا نہ ہو, پتا نہ چلے کسی کو. ادھر بائیں ہاتھ کو تو شاید پتا نہیں ہوتا, مگر پورے بلوچستان کو تو پتا ہوتا ہے. صدقہ دیں گے تو مسجد میں اعلان خاص طور پہ کروانا ہوگا, حضرت ذرا امام صاحب اعلان کریں فلاں حاجی صاحب نے پنکھے لگائے ہیں اللہ ان کو جزائے خیر دے, فلاں نے کولر لگایا ہے. خاص والی دعا کیجیے گا, امام صاحب ذرا پیسے زیادہ دیے ہیں. اپنے دل سے پوچھے لیں یہ کیوں کرواتے ہیں, تاکہ نمازیوں کو پتا چلے. میں جانوں میرا رب جانے, میں نے کہا نا یہ ہے مشکل, آسان نہیں ہے, بلکہ اتنا مشکل ہے میں آپ کو بتاتا ہوں. ایک بار فرشتوں کے اندر یہ ڈبیٹ شروع ہو گئی, بحث ہو گئی کہ اللہ کی سب سے مضبوط مخلوق کون سی ہے, طاقتور کریشن. تو فرشتوں نے کہا پہاڑ. پہاڑ بڑے زبردست مضبوط ہیں, اللہ نے زمین میں گاڑ دیا اس کو, زمین ٹھہر گئی ہے. دوسرے نے کہا لوہا, لوہا تو پہاڑ بھی کاٹ دیتا ہے. تیسرے فرشتے نے کہا نہیں جناب آگ, آگ تو لوہے کو بھی پگھلا دیتی ہے. چوتھے نے کہا پانی, پانی تو آگ کو بھی بجھا دیتا ہے. اگلے نے کہا نہیں ہوا, ہوا پانی کو بھی لے جاتی ہے. کنفیوزڈ ہیں, کیا مخلوق طاقتور ہے, کون سی زیادہ پاورفل ہے. اللہ سے عرض کی مولا تو ہی بتا دے تیری سب سے زیادہ طاقتور مخلوق کون سی ہے. اللہ فرماتا ہے میرا وہ بندہ جو دائیں ہاتھ سے صدقہ کرے اس کے بائیں ہاتھ کو پتا نہ چلے وہ میری سب سے طاقتور مخلوق ہے. اس کا مطلب یہ بڑا دل گردے کا کام ہے, اٹس ناٹ ایزی. پیٹ میں درد شروع ہو جاتا ہے, ادھر نیکی کری ادھر ٹینشن شروع, بتاؤں کیسے, بانا نکالوں, کوئی بات گماؤں, کچھ تو کروں یار تاکہ بتا دوں. یہ کیوں خیال آتا ہے کہ بتا دوں. وہ آج کل وہ کہتے ہیں نا, ہم میسج کرتے ہیں تو لکھا ہوا آتا ہے میسج ڈیلیورڈ. جب تک وہ نیکی ڈیلیورڈ نہیں ہوتی نا ہمیں چین نہیں آتا. کسی طرح اس کو پتا چل جائے میں نے روزہ رکھا ہے, میں نے تہجد پڑھی ہے, میں نے مسجد کو صدقہ دیا ہے, میرے پاس ایک غریب ملازم تھا میں نے اس کا گھر بنا دیا. کوئی نہ کوئی بات نکال کر گما پھرا کر بتانی ہے. ہمارا یہ اصل میں تجربہ ہے نا, ہم تو ملتے رہتے ہیں سارا سال ہی لوگوں سے. ہم کسی گھر جائیں, آفس پہ جائیں نا چائے پینے, ملاقات کرنے, تو وہ شروع ہو جائیں گے. الحمدللہ 2006 میں حج بھی کیا, اللہ نے بڑا کرم کیا. 2010 سے ہر سال سرکار کرم کرتے ہیں, رمضان میں عمرے پہ جاتا ہوں. رجب شعبان رمضان کے اللہ نے کرم کیا, روزے بھی رکھے ہیں. ہمارے محلے میں مسجد ہے, اس کو بھی ہم نے بنایا ہے. ہر سال جناب غریبوں کی شادی کراتے ہیں. بندہ پوچھے یار کس نے پوچھا ہے آپ سے ساری باتیں, کیوں آپ 15 سال کی نیکیاں 15 منٹ میں بیان کرنا چاہتے ہیں. اچھا ایک چوٹ کرنے والی بات, آپ کو یہ تو یاد ہے کہ 10 سال پہلے آپ نے حج کیا تھا, کل جھوٹ بولا تھا یہ یاد ہے. آج صبح گھر سے نکلے تھے اور آنکھوں نے حرام دیکھا تھا وہ یاد ہے. 10 سال پرانی نیکی 10,000 لوگوں کو بتا چکے, روزانہ گناہ کرتے ہو وہ یاد رکھا, اس کی توبہ کی, وہ کسی کو بتایا. سوچئے, چوٹ کر رہا ہوں. سیدنا حسن بصری رحمت اللہ تعالی سے بچپن میں غلطی ہوئی تھی. آپ جب بھی کوئی نیا لباس سلواتے نا اس کے کالر پر وہ گناہ لکھواتے تھے اور اس کو دیکھ کر رویا کرتے تھے کہ مجھ سے غلطی ہوئی تھی. آج ہم نے سارے گناہ بھلا بیٹھے, نیکیاں ساری یاد رکھی ہیں. یہ شیطان کا وار ہے. فرسٹ آف آل وہ ہم سے نیکیاں کرنے نہیں دیتا, روکتا ہے, کر لے تو ضائع کروانے میں لگا دیتا ہے. اللہ کرے دل میں اتر جائے میری بات. تو آج یہ میں بھی ذہن بنا لوں, آپ بھی ذہن بنا لیں, ان سات قسم کے لوگوں میں اگر ہم نہیں ہیں, آپ نے وہ لسٹ سن لی, تو آج سے پلان کیجئے, عادت بنائیے کہ کسی طرح کسی سات کیٹیگریز میں سے ایک میں تو آ جاؤں نا, کہ اللہ کے عرش کا سایہ نصیب ہو جائے. اللہ مجھے اور آپ کو ایسے اعمال کرنا نصیب فرمائے, اور جب بھی انصاف عدل کرنے کا موقع ملے اللہ ہمیں انصاف کرنے والا بنائے, فیصلہ صحیح کرنے والا بنائے, ظلم سے بچائے. اور یہی دعوت اسلامی کا میسج ہے, علم دین پھیلانا, لوگوں میں یہ شعور پیدا کرنا کہ ہمارا قرآن کیا کہتا ہے, ہماری حدیث کیا کہتی ہے, ہمارا اسلام کیا کہتا ہے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم.